number one priority. We have masks and gloves ready for you. Looking for a Hyundai? I'm your guy. Visit NavBhatiaHyundai.com. Now 3 locations to serve you. This is Superfan Nav Bhatia. You are listening to 770 AM. For Hyundai, call Shah Ahmed, 416-817-2720.
आप सुन रहे हैं रेडियो साज आवाज ब्रॉडकास्टिंग सर्विस 24/7 हमारी रेडियो और टीवी की सर्विस के लिए विजिट कीजिए eawaz.com या फिर आज ही eawaz ऑफिशियल ऐप अपने स्मार्टफोन में डाउनलोड कीजिए। और अब वक्त हुआ चाहता है खूबसूरत और मालूमती प्रोग्राम का जो eawaz टीवी के लिए रिकॉर्ड किया गया। eawaz टीवी को आप तमाम IPTV बॉक्सेस पर देख सकते हैं।
जी साहब, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू। बहुत शुक्रिया आप तमाम लोगों के प्यार की, मोहब्बत का और प्रोग्राम को देखने का। इस प्रोग्राम में मेरे साथ बहुत अजीम शख्सियत, अल्लाह ताला उन्हें ज़िंदगी, सेहत और तंदरुस्ती से हमेशा हमकनार रखे, आमीन सुमा आमीन, जनाब समीउल्लाह मलिक साहब। बहुत खूबसूरत लिखते हैं। वो कहते हैं ना कि तालीम इंसान को शऊर देती है, उसके बाद उसकी तरबियत बड़ा मानी रखती है। हमारी गुफ्तगू में हमारी फैमिलीज बड़ा काउंट करती हैं। इनकी वेबसाइट है bittertruth.uk। अल्लाह ने इनके कलम में बहुत ताकत दी है। पूरी दुनिया में इनके आर्टिकल्स मुख्तलिफ जगहों के ऊपर लिखे जाते हैं, पढ़े जाते हैं। समीउल्लाह मलिक साहब बुनियादी तौर पर इंजीनियर हैं और उसके साथ साथ अपना लिखने का शौक पूरा करते हैं। अल्लाह ताला इनके कलम को और ताकत नसीब करे, आमीन सुमा आमीन। और वो कहते हैं ना कि हर आदमी को उसका हिस्सा मिल जाता है, चूंटी को भी उसका हिस्सा थोड़ा बहुत मिल जाता है। तो मेरा नाम आरफा मुजफ्फर, टोरंटो का एक चैनल है 770 AM, हमारी वेबसाइट www.eawaz.com। मैं बहुत एहसानमंद हूँ जनाब समीउल्लाह मलिक साहब की कि आप टाइम देते हैं और उनकी खूबसूरत बातचीत हम तमाम उससे मुस्तफीद होते हैं। आज का जो हमारा टॉपिक है समीउल्लाह मलिक साहब, सबसे पहले तो हम आपको खुश आमदीद कहते हैं। अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम व रहमतुल्लाह व बरकात। बहुत शुक्रिया और मैं आपके तोसत से आपके तमाम सामीन की खिदमत में सलाम अर्ज करता हूँ।
सर आपके तवस मैं तो कहा चूंटी को भी थोड़ा सा हिस्सा मिल जाता है। बहुत शुक्रिया,
आपकी
बड़ाई है। एनीवेज सर, मैं जब पाकिस्तान के बारे में सोचती हूँ, अंदरूनी मसाइल, बैरूनी मसाइल, और फिर हम इतने सादा लोग हैं कि हम तारीख से भी नहीं सीखते। हम पाकिस्तान की जियोग्राफिकल जो पोजीशन है, ये बड़ी कमाल की अल्लाह ने पोजीशन ये जगह रखी हुई है। और जाहिर है उभरती हुई कुवतें पाकिस्तान के साथ आगे की तरफ, नॉर्थ की तरफ आ जाती हैं। इंडिया के साथ अल्लाह करे कि ताल्लुकात हमारे बेहतर हो सकें, पर लगता नहीं। पाकिस्तान ने हर मर्तबा कोशिश की, उन चीज़ों में भी आए, उनकी बातों में भी आए, ताल्लुकात को बेहतर करने के लिए आगे दो कदम बढ़ाने की भी कोशिश की। मगर ये जो कश्मीर है, ये वो कहते हैं ना कि एक लड़ाई झगड़े और फसाद की जड़ अंग्रेज वहाँ छोड़ के चला गया, इसका कोई हल हो नहीं रहा। यूनाइटेड नेशन ने भी चाहा था कि इसका हल हो, रेफरेंडम हो। मैं आज आपसे इस हवाले पे बात करना चाहती हूँ। जाहिर है इंडिया का अगर हम देखा जाए तो इंडिया के पूरे बॉर्डर पर अगर आप नज़र डाल लें तो किसी एक मुल्क के साथ भी उसके इतने अच्छे ताल्लुकात नहीं हैं। तो मैं आज आपसे खित्ते की जो पाकिस्तान की जियोग्राफियाई पोजीशन है उसके लिहाज से पाकिस्तान और इंडिया के दरमियान ताल्लुकात की बात करना चाहती
हूँ। आऊज़ु बिल्लाहि समील अलीम मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। ولنبلونكم بشيء من الخوف والجوع ونقص من الأموال والأنفس والثمرات وبشر الصابرين الذين إذا أصابتهم مصيبة قالوا إنا لله وإنا إليه راجعون صدق الله العظيم رب اشرح لي صدري يسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي ربنا تقبل منا انك انت السميع العليم آمین یا رب العالمین. بہن آپ نے بڑی دکھتی رخ پہ ہاتھ رکھا ہے، اس میں کوئی شک نہیں کہ ہر آدمی کی فطری طور پہ وہ امن پسند، امن چاہتا ہے، لیکن کچھ لوگ ایسے شر پسند ہوتے ہیں کہ جو کہ لوگوں کے امن کو تباہ کرنے کے لیے اپنے شر کے جو طریقے ہیں، مطلب مختلف طریقے سے ان کو آزماتے ہیں، وہ پھینکتے ہیں. اس کی مثال میں آپ کو فوری طور پر میرے ذہن میں جو آ رہی وہ یہ ہے کہ اگر آپ دیکھیں کوئی اگر جلسہ ہو رہا ہو، کوئی میٹنگ ہو رہی ہو، جس میں ایسا جلسہ جس میں کوئی لاکھ آدمی بیٹھا ہے یا 50,000 لوگ بیٹھے ہوئے ہیں، اس میں اگر کوئی ایک شر پسند یا دو شر پسند بیٹھ جائیں اور وہ ایسے کوئی بم پھوڑتے ہیں یا کوئی ایسی چیز کرتے ہیں، تو آپ دیکھیں وہ دو، وہ تو تعداد میں دو ہیں لیکن انہوں نے ایک لاکھ کے مجمع کو تلپٹ کر کے رکھ دیا. اور اس سے آپ اندازہ کر لیں کہ جو شر جو ہے وہ کس طرح امن کے راستے میں رکاوٹ بنتا ہے. میں نے ابھی جو قرآن کی آیت آپ کے سامنے پڑھی ہے، میرے رب نے اس میں یہ ارشاد فرمایا، مجھے پڑھنے کی جو توفیق ملی ہے اللہ کی طرف سے، یہ ہے کہ اللہ فرماتے ہیں کہ ہم تو آپ کو ضرور آزمائیں گے، آپ کو مال و ثواب دے کے وہ چھین کے، آپ کی فصلیں تیار ہیں، وہ عین فصلوں پھل پھل ملنے والا ہے، یہ فصلوں کو کاٹنے کا وقت آ رہا ہے، فصلوں کو طوفان آ جائے، بارش آ جائے، یا لاواری ہو جائے، وہ فصلیں تباہ ہو جائیں، پھر آپ امن میں رہ رہے ہیں، اس میں خوف طاری کر کے، یعنی امن کے دور میں رہتے ہوئے خوف طاری کر دیا جائے، مطلب اس طرح مطلب یہ تمام وہ چیزیں جس میں ہم نے آپ کو آزمانا ہے، آپ آزمائے جائیں گے، ضرور آزمائے جائیں گے. ہاں جب ان تمام آزمائشوں کے اندر جب آپ ثابت قدم رہیں اور صبر کریں تو پھر خوشخبریاں انعامات جو ہیں آپ کے لیے. پھر اللہ نے اگلی آیت میں یہ بھی بتا دیا، کہا کہ اگر جب ہاں تم پہ کوئی مصیبت آ جائے، یہ اس بات کا یعنی یقین ہے آپ کو کہ اللہ تعالیٰ نے جو کہا ہم ضرور آزمائیں گے، تو یہ آزمائشیں تو ہم پہ آنی ہیں اور ہم نے اس پہ صبر کرنا ہے، اور اگر ہم پہ جو آ جاتی ہیں مصیبتیں، ہم نے اس کے جواب میں اللہ نے جو ہمیں سکھایا وہ ہم یہ کہیں گے کہ انا للہ و انا الیہ راجعون، یہ سب اللہ کی طرف سے ہے، اللہ کی طرف سے آئی ہیں، اللہ کی طرف لوٹ کے چلے جائیں گے. یہ اس آیات میں میں نے آپ کے سوال کا جواب اس لیے میں نے دینے کی کوشش کی ہے اس قرآنی آیات کے اندر، کہ آپ دیکھیے کہ پچھلی 7 دہائیوں سے زیادہ ہم جو ہے اس، جیسے آپ نے اپنے انٹرو میں فرما دیا کہ انگریز جو ہے وہ کشمیر کا مسئلہ جو ہے ایسا چھوڑ گیا ہے کہ دونوں ملکوں کے درمیان ایک تنازع چھوڑ گیا ہے. حالانکہ اگر آپ دیکھا جائے آج جو تقسیم ہند کے جو مادے ہیں، جو کاغذات ہیں، اگر آپ انہیں دیکھیں آج آپ، تو صاف معلوم ہوتا ہے کہ سازش کہاں سے شروع ہوئی، مطلب ہے یہ لارڈ ماؤنٹ بیٹن نے نہرو کے ساتھ مل کے یہ سازش کی، اس میں گاندھی بھی شامل تھے، اس میں پٹیل شامل تھے. اور پھر کشمیر کا معاملہ تو یہ تھا کہ جہاں جہاں مسلمانوں کی اکثریت ہے وہ علاقے مسلمانوں کے ہیں، اور کشمیر تو ایک واحد ایسی ریاست تھی جس میں 98% میجورٹی میں تھی، لیکن اس وقت بدقسمتی سے کیونکہ یہ جو ریاست کشمیر تھی یہ راجا گلاب سنگھ نے خریدی ہوئی تھی، انگریزوں سے خریدی، 1.5 لاکھ نانک شاہی میں خریدا تھا ایسے، اور اب تو اس کے بھی پیپر باہر آ گئے ہیں. خود گاندھی کے جو پوتے ہیں انہوں نے یہ بات راز فاش کر دیا ہے اپنی کتاب کے اندر بھی اور پارلیمنٹ کے اندر بھی، کہ جو گورکھا مہاراجا تھا کشمیر کا، اس نے بھی اس بات کا، یعنی اس نے ہندوستان سے کوئی الحاق نہیں کیا، جس کی ہندوستان جو ہے جھوٹی بات کرتا ہے. جب راتوں رات اس نے اپنی فوجیں وہاں پہ، ہوا یہ تھا کہ جب کشمیر کے اوپر اس ہندوستان نے کیا تو ہماری فوج جو تھا، ہماری افواج تو نہیں تھی اس وقت، ہمارے قائد اعظم محمد علی جناح نے اس وقت فوج، اس میں جو کمانڈر چیف تھا لارڈ جنرل گریسی، اس کو حکم دیا کہ آپ جائیں، آپ کیونکہ گورنر جنرل کے انہوں نے حکم دیا اور وہ حکم ماننا جنرل گریسی کا اس کا یعنی اس میں واجب تھا، اس میں فرض تھا کہ وہ گورنر جنرل کا حکم مانتا کیونکہ ان کے تابع تھا کانسٹیٹیوشن طور پہ بھی، لیکن اس نے وہ حکم ماننے سے انکار کر دیا. لیکن دوسری طرف کیا ہوا کہ ہندوستان نے فوجی طور پہ پٹھان کوٹ کے راستے میں اپنی فوجی جو ہے وہ اندر لیا کشمیر کے اندر، اور وہ علاقہ جو ہمارے کشمیری مجاہدین نے آزاد کروایا تھا اس وقت، وہ تو آزاد کشمیر کا حصہ بن گیا. اور جبکہ پاکستان یہی مجاہدین جب سری نگر کے دروازے پہ نوک کر رہے تھے، دروازہ کٹا رہے تھے، این اس وقت جو ہے نہرو جو ہے فوری طور پہ یہ ہندوستان جو ہے بہت فوری طور پہ اسلامی کونسل میں چلا گیا اور وہاں پہ جا کے جنگ بندی ہو گئی. وہاں پہ اس نے یہ تسلیم کیا کہ ہم کشمیر کو ان کا حق خودارادیت دیں گے، کشمیری خود جو ہے اپنا حق جو ہے اس سے تلاش کریں گے، خود اس پہ ووٹ دیں گے. اگر کشمیری چاہ اس وقت یہ فیصلہ ہوتا ہے یا کشمیری ہندوستان کے ساتھ رہیں گے یا کشمیری جو ہے پاکستان کے ساتھ رہیں گے. اب آپ یہ دیکھیں یہ قرار دادیں اب تک موجود ہیں، اور اقوام متحدہ کے چارٹر کے اوپر سب سے پرانا مسئلہ اس مسئلہ کشمیر کا ہے. اور بڑی شرم کی بات ہے کہ اگر ان کو جب ضرورت ہوتی ہے تو یہ چند مہینوں میں اس تنگو جیسی ریاست کو آزادی کروا لیتے ہیں مسلمانوں کے مطلب ہے. جب ان کی خواہش ہوتی ہے یہ سوڈان کو بھی دو حصوں میں تقسیم کر دیتے ہیں. جب ان کی خواہش ہوتی ہے یہ مصر کے اندر جو ہے اسلامی حکومت جو منتخب ہو کے آئی ہوتی ہے اس کو ہٹا کے جب اپنے ایجنٹ سیسی کو لے آتے ہیں. جب ان کی خواہش ہوتی ہے کہ جمہوری طور پر اسرائیل میں جو اسلامی پارٹی جیتی ہے اس کو دبا کے جو فوجی ڈکٹیٹر اس کو سامنے لے آتے ہیں. تو یہ کہاں کی جمہوریت ہے؟ یہ کہاں کا ہوئی؟ یہ تو طاقت کا قانون ہے, جنگل کا قانون چل رہا ہے. اور یہ یو این جو ہے یہ بھی انہیں جو بڑی طاقتیں ہیں ان کی لانڈی ہے, ان کی غلام ہے ان طاقتوں کی. مطلب اب آپ دور نہ جائیں, عراق میں کیا ہوا؟ عراق کے اندر جو انسپیکٹر بھیجے گئے یو این کی طرف سے, انہوں نے خود کہا کہ نہیں, آپ نے جو الزام لگایا ہے صدام کے اوپر کہ یہ چند منٹوں میں دنیا کے ملکوں کو تباہ کر سکتا ہے, اس کے پاس ایسے ہتھیار ہیں, ہمیں تو ہتھیار نہیں ملے. لیکن اس کے باوجود کیا ہوا؟ کیا وہ رک گئے؟ انہوں نے حملہ کر دیا, اپنے اتحادیوں کے ساتھ ملا کے حملہ کیا. میں جہاں بیٹھا ہوا ہوں یہاں کا ٹونی بلیئر بھی سب سے بڑا اس کا حامی تھا بش کا, انہوں نے حملہ کیا اس کے اوپر. اور اس کے بعد یہ دیکھیے پھر ہوا کیا, خود امریکہ کا جو چیف آف اسٹاف آمیر جو بات میں جو خارجہ سیکرٹری تھا اس نے یو این میں جا کے معافی مانگی. اس نے کہا کہ ہمیں غلط اطلاع ملی, اس کے صدام کے پاس ایسے ہتھیار نہیں تھے. اور ٹونی بلیئر نے بھی میڈیا کے سامنے معافی مانگی. مجھے یہ بتائیے کیا ان کے معافی مانگنے سے صدام کی 3 صدیوں کی پرانی تہذیب جو اجڑ گئی کیا وہ واپس آئے گی یا آ گئی ہے؟ صدام جو کہ تیل پیدا کرنے والا ایک امیر ملک تھا آج وہ غربت کی لکیر کے نیچے بھی چل رہا ہے, اس کا کون ذمہ دار ہے؟ کون ہے جو ان کا حساب لے؟ ان چیزوں کی کمزوریوں کو دیکھتے ہوئے ہندوستان نے بھی یہ کام کیا ہے. اور یہ معاملہ مودی کے دور حکومت اس لیے زیادہ تیز ہوا ہے کہ مودی نے پہلے ہندوستان کی حکومت کے سیل سے تعلقات تو تھے لیکن کھل کے نہیں تھے, ایک دوسرے کے ہاں اگر جاتے دورے کرتے بھی تھے تو خفیہ دورے ہوتے تھے, لیکن انہوں نے کھل کے دورے کیے. مودی نے باقاعدہ طور پہ اسرائیل کا وزیر اعظم بھی پہلی دفعہ آیا, اسرائیل کا صدر بھی 2 دفعہ یہاں ہندوستان کا دورہ کر کے گیا. اور اس کے بعد انہوں نے اب مودی نے وہی طریقہ اختیار کیا جو کہ اسرائیل نے جو ہے غزہ اور فلسطین کے اندر اختیار کیا ہوا ہے. اب آپ یہ دیکھیں کہ ابھی یہ جو معاملہ سارا ہوا ہے 5 اگست کو 2019 5 اگست کو جو کشمیر کے اندر دفعہ 370 ختم کر دی گئی, آرٹیکل 370 ختم کر دیا گیا, اسے ریووک کر دیا گیا. اس کے بعد اس نے حالانکہ اس نے صرف یہ کہ قومی قراردادوں کی خلاف ورزی نہیں کی, مودی نے خود اپنے کانسٹیٹیوشن کی بھی خلاف ورزی کی ہے. اس کانسٹیٹیوشن 6 کے اندر باقاعدہ طور پہ کشمیر کی ایک حیثیت تھی, قانونی حیثیت تھی, اس کو بھی اس نے تہ والا کر دیا. تو کیا وہاں پہ وہاں کی عدلیہ نے کچھ قدم لیا؟ نہیں اٹھایا. اب جو مودی میڈیا نہیں بلکہ گودی میڈیا سے کہا جاتا ہے, اس نے اس کے لیے پورا پلان کیا. گودی نے سارے ہندوستان کا جو ہے میڈیا جو ہے وہ خرید لیا, سارے خریدنے کے بعد اس نے سارے کام کرنے شروع کر دیے. اب آپ یہ دیکھیے کہ پاکستان, جیسے ہم سب جانتے ہیں کہ پاکستان کے اندر جو سی پیک ہے وہ بڑا کھٹک رہا ہے ان سب کو, بڑی طاقتوں کو, کیونکہ چین نے واضح طور پہ ایک اپنا جو اشارہ ہے وہ دے دیا ہے کہ چین سمجھتا ہے, چین نے کہا باقاعدہ طور پہ, اب اس بات کا اعلان بھی کر رہا ہے, سمجھ کر رہا ہے, اس نے کہا کہ آئندہ دنیا کی سپر پاور وہ ہوگی جس کے پاس تجارتی منڈیاں زیادہ ہوں گی. اب یقینی بات ہے کہ تجارتی منڈیاں تو امن کے ساتھ ہی جاتی ہیں, اس میں جنگ کے ساتھ تو تجارتی منڈیاں نہیں بنتی, وہ تو امن کے ساتھ ہوتی ہیں. یہ تو اب سارے ملکوں کے انڈسٹری کے امتحان کا وقت تھا, لیکن وہ سمجھ گئے, جن کو سمجھ گیا کہ بھائی یہ جو ہے ہماری جو سپرمیسی یہ تو ختم ہو جائے گی. اب تو یہ دنیا کو خود سپر پاور خود کو کہتے ہیں کہ دنیا میں صرف امریکہ وہاں سپر پاور رہ گیا ہے, لیکن وہ یہ بھول جاتے ہیں کہ جس کے بدولت یہ سپر پاور بنا افغانستان پاکستان, اس کے ساتھ اس کا کیا سلوک ہے امریکہ کا اور اس کے اتحادیوں کا, اور کشمیر کے ساتھ کیا سلوک ہو رہا ہے. اب آپ یہ دیکھیے, ہمارا ماتھا تو اس نے کھنکا تھا کہ جب سابقہ صدر امریکہ کے ٹرمپ جو انہوں نے ہمارے عمران خان صاحب کے ساتھ بیٹھ کے کہا, تو انہوں نے کہا کہ میں آپ کی صلح کروانا چاہتا ہوں ہندوستان کے ساتھ, کشمیر کے معاملے صلح کرانا چاہتا ہوں, ساسی کروانا چاہتا ہوں. تو میں اس کو یہ سمجھ گیا, میں نے کہا یہ کیا قیامت کے اشارے آ رہے ہیں کہ امریکہ خود یہ کہہ رہا ہے, جو کہ ہمیشہ سے اس بات کا ہمیشہ سے ہندوستان کو اس بات پہ اس کی پشت تھپتھپا رہا ہے کہ کس طریقے سے ہندوستان کے پاکستان کے ساتھ اس کے تعلقات جو خراب رہے, تاکہ وہ اس کو اس سی پیک کے خلاف استعمال کرنا چاہتا ہے. تو بہرحال بات لمبی ہو جائے گی. جب سی پیک استعمال کرنے کے لیے جب بات ہوئی, تو جب ہندوستان نے اپنے پاؤں پھیلانے شروع کیے تو پاکستان کی طرف سے اس سے بڑا واضح جواب ملا. اس نے پہلی بات تو یہ ہے کہ مودی نے اپنے اقدار میں آنے کے لیے پلوامہ کا ڈرامہ کیا, پلواما کا ڈرامہ کرنے کے لیے اسے اس کے پاس نے دیکھا کہ اسے اس کا مقاصد پورے نہیں ہوئے, تو اس نے آپ دیکھ لیجئے کہ اس نے ایک پاکستان کے اوپر فضائی حملہ کر دیا ایبٹآباد کے پاس ایک جنگل کے اوپر. اس نے یہ کہا کہ میں نے وہاں پہ دہشت گردوں کا کیمپ تھا اور میں نے اتنے 350 دہشت گرد وہاں پہ جا کر اس کا میں بمباری کر کے مارتی ہیں. حالانکہ پاکستان کی آئی ایس پی آر نے فوری طور پہ دنیا کے تمام میڈیا کو وہاں اس جگہ پہ لے گئے جہاں پہ جہاز بھی گرا تھا اور جہاں ہندوستان نے دعویٰ کیا تھا بم گرا ہے. ہاں البتہ ہمارے 3 درختوں کا نقصان ہوا اور 4 کبے مارے گئے وہاں پہ, اور ہندوستان کے لیے بڑا جگہ سائی کا وقت تھا کہ ان کا پائلٹ بھی ہمارے پاس تھا. پھر یہ ہے کہ انہوں نے رات کے اندھیرے میں چپکے سے اعلان کیا, لیکن ہمارے آئی ایس پی آر کے جو اس زمانے میں جو انچارج تھے پروفیسر جنرل کپور, آپ ان کی ایک پریس کانفرنس کر کے دیکھیں, انہوں نے اعلانیہ کہا تھا, انہوں نے کہا کہ اب جواب دینے کا وقت ہمارا ہے, اب یہ ہماری مرضی ہے کہ ہم وقت اور جگہ کا انتخاب ہم خود کریں گے, اور اعلانیہ کیا. اور آپ یہ دیکھیے کہ انہوں نے پھر باقاعدہ طور پہ جب جواب ایک تو ہندوستان کے جہاز گرائے, اس کے بعد خود ان کے علاقوں میں جا کے جب سر جب بم گرائے, تو آپ یہ دیکھیے کہ اسی ہڑبوں کے اندر ہندوستان اتنا بدہواس ہوا کہ اس نے اپنا ہیلیکاپٹر بھی خود گرا لیا, خود اپنا ہیلیکاپٹر گرا دیا. لیکن پاکستان نے اعلان بتا دیا اور پاکستان کی فضائیہ نے اپنی برتری ساری دنیا کے سامنے ثابت کر دی. اب اس طرح دوسری طرف جائیے, اس نے اپنے جو ان کے آقا ہیں اسرائیل اور ہندوستان, یہ شیطانی مثلث ہے کیونکہ ہندوستان اس میں استعمال ہو رہا ہے, انہوں نے لداخ میں تھوڑی سی بات کرنی شروع کی چین کے ساتھ, اور لداخ میں جب شروع کی تو وہاں سے ویسے ہی جوتے پڑے جیسے پہلے پڑتے ہیں. اور اب یہ دیکھیے کہ اب لداخ کے اندر جو ہے, اب خود راج ناتھ جو ان کا وزیر دفاع ہے ہندوستان کا, اس نے اس بات کا پارلیمنٹ کے اندر اعتراف کیا ہے کہ اس نے کہا ہے کہ چین نے اس تمام ایکسرسائز کے اندر 38,000 کلومیٹر علاقہ ہمارا لداخ کا قبضے میں لے لیا ہے, یعنی 53,000 مربع میل سے 38,000 جو ہے وہ چین نے لے لیا ہے. اب چین نے وہاں پہ باقاعدہ طور پہ مضبوط بنکر بھی بنا لیے ہیں. یہ ساری باتیں جب ہندوستان کو پتا چل گیا کہ, اور اس کے جو اتحادی تھے ان کو بھی پتا چل گیا کہ ہم نے تو بڑے کمزور گھوڑے پہ ہاتھ رکھا ہوا ہے, ہم سے تو غلطی ہو گئی مطلب. اب ایک طرف دیکھیں کہ ایک طرف وہ یہ کام کر رہے تھے, دوسرا یہ کہ اپنی فوجیں افغانستان نکالنے کے لیے ہماری منٹ فائز کر رہے تھے کہ آپ کس طریقے سے ہماری جو ہے طالبان کے ساتھ بات کروائیں. لیکن پاکستان نے ایک امن پسند ملک ہونے کی حیثیت سے بقایا طور پہ دوحا کے اندر بیٹھنے کا انتظام کیا, ان کی میٹنگز کروائیں, اور دوحا کا جو معاہدہ ہے امریکہ کے ساتھ پاکستان کا, اس میں پاکستان کا ایک کلیدی کردار ہے, ہم سب جانتے ہیں اس میں کلیدی کردار, وہ خود بھی مانتے ہیں, اور امریکہ کے جو بڑے بڑے تھنک ٹینکس ہیں وہ بھی اس بات کے موترف ہیں, اور ہندوستان کے جو امریکہ کے جو 3 بڑے ادارے ہیں وہ بھی اس بات کا اعتراف کرتے ہیں کہ اگر پاکستان اس میں کردار ادا نہ کرتا تو ہم تو بدستور گھاٹے اور خسارے میں رہتے. اب آپ اس کے بعد یہ دیکھیے کہ اب ہندوستان کو جب پتہ چل گیا کہ لداخ کے اندر چین نے جو ہے باقاعدہ طور پہ اپنے پکے بینکرز بنا لیے ہیں, اپنی دوسری جو بڑا اسلحہ ہے وہ بھی وہاں لے کے آ گئے ہیں, اب اسے اپنے ہماچل پردیش کا اور دوسرے علاقوں کا اسے خطرہ پیدا ہو گیا. اس کے ساتھ ہی آپ یہ دیکھیے کہ نیپال کے ساتھ اس کی جو نیپال جو اس کی بڑی ذیلی ریاست ہے اور اب بھی اسے ذیلی ریاست سمجھتا ہوا بنتا ہے, نیپال کے ساتھ اس کا جب جھگڑا شروع ہوا تو نیپال نے پہلی دفعہ تاریخ کے اندر ہندوستان کو للکارا. اس نے کہا کہ جو جھیل جس جھیل پہ آپ نے قبضہ کیا ہے یہ جھیل ہماری اسے بھی واپس کیا جائے, اور ہماری مرضی کے بغیر آپ نے 80 کلومیٹر کی جو سڑک بنائی ہے آپ نے ہمارے علاقے میں بنائی ہے, ہم اس پہ کبھی بھی آپ کو استعمال کرنے کی اجازت نہیں دیں گے. ہندوستان کے لیے یہ بات بڑی تعجب کی تھی, اس نے کہا یہ کیا ہو گیا, نیپال جو کہ ہمارا تفیلی علاقہ ہے یہ کیا. حالانکہ اس نے وہاں پہ نیپال کے پہلے بادشاہ کو اور ساری کیبنٹ کو ختم کر کے اپنی مرضی کی حکومت لائے تھے, لیکن اس مرضی کی حکومت کے بعد بھی ایک اور جو دوسری حکومت آئی اس پہ بھی انہوں نے بڑا اعتماد تھا, لیکن ان کی زبان میں جب انہوں نے کہا ان کا کہ آپ پھر دیکھیے کہ اسی نیپال جب نیپال نے یہ مطالبہ کیا تو جو ہندوستان کا چیف آف اسٹاف تھا آرمی کا اس نے یہ بیان دے دیا, اس نے کہا نیپال کسی اور کی زبان بول رہا ہے. اس کے اوپر نیپال نے بڑا سخت ریئیکٹ کیا, اس نے باقاعدہ طور پہ ہندوستان کے چیف آف اسٹاف کا نام لے کے اسے کہا کہ تم نے نیپال کی خود مختاری پہ حملہ کیا ہے, یہ بات کہہ کہ ہم کسی کی زبان بولیں گے, ہمارا علاقہ ہے, ہمارا حق ہے کہ ہم اپنے علاقے کا دفاع کریں. اب انہیں یہ پتہ چل گیا ہے کہ اب ایک طرف سے لداخ ہی طرف سے نہیں بلکہ نیپال کے اندر بھی چین جو ہے وہ آ گیا, سامنے آ گیا ہے, اور تیسرا آپ سری لنکا کی طرف آ جائیں. کون نہیں جانتا کہ سری لنکا کے اندر ہندوستان نے کتنی دیر تک تمل ناڈو کا جو معاملہ تھا کتنی دیر تک رکھا وہاں پہ, اور آج ساری دنیا اس بات سے واقف ہے کہ سری لنکا کو اس تمل ناڈو کی لانت سے بچانے کے لیے اور ان کی خود مختاری پہ جو حملے ہو رہے تھے اور سری لنکا کو جو باقاعدہ طور پہ بہت پریشرائز کر دیا گیا تھا, اس میں ہماری پاکستان کی فوج نے بڑا ان کی مدد کی, اس کے بڑے مشکور ہیں, اس کا وہ تذکرہ بھی کرتے ہیں ذکر بھی کرتے ہیں, اور یہی وجہ ہے کہ آپ ایسے اس طرح پاکستان کے جو ہمارے جو پرائم منسٹر ہیں عمران خان جب وہاں پہ سری لنکا پہنچے تو وہاں کا استقبال دیکھ رہے ہیں کیسے 60 گنز دیا گیا اور اس کے بعد ان کے ساتھ جو تجارتی معاہدے ہوئے اس کے بعد پھر یہ دیکھیے کہ پاکستان کے من پسند یہ ہے کہ ہمارے تو پرائم منسٹر نے وہاں بھی امن کا اعلان کیا. انہوں نے کہا کہ وہاں بھی عمران خان کی آپ بات کریں, میں عمران خان کی بہت سی باتوں سے اتفاق نہیں کرتا لیکن خارجہ اس پالیسی کے اندر میں دیکھے کہ انہوں نے کہا کہ کوئی مسئلہ جنگ سے حل نہیں ہوتا, بالآخر جنگ کے بعد بھی میز ہی پہ بیٹھنا پڑتا ہے. آئیے ہم کشمیر کے معاملے میں آپ کو میز پہ بیٹھنے کی دعوت دیتے ہیں, آئیے مذاکرات کے ساتھ بات کریں. اب یہ دیکھیے کہ اب ہندوستان جو تھا اس موقع کی تلاش میں تھا, وہ سمجھتا تھا کہ کسی طریقے سے میں کوئی ایسا بہانہ مجھے ملے تاکہ میں اپنی فائر بندی کا کوئی اپنی معمر پسندی کا اعلان کروں. اس نے وہ کہا, اس نے باقاعدہ طور پہ پھر جو ہماری بارڈر کے اوپر جو ہمارے جو ہاٹ لائن ہوتی ہے اس میں بات کر کے بات چیت کی گئی اور کہا گیا کہ آئندہ ہم فائر بندی کریں گے, فائر بندی کرنے کا وعدہ کرتے ہیں اور اپنے اپنے علاقے میں 500 میٹر تک ہم ایک دوسرے پہ فائر نہیں کریں گے, ایک دوسرے کی جو ہے ہم مداخلت نہیں کریں گے. اب آپ یہ دیکھیے جب یہ بیان آیا تو پاکستان نے اسے ویلکم کیا, بس ٹھیک تھی یہاں تک بات, لیکن اس کے اوپر جو اس کے مضمرات تھے اس مضمرات کے اوپر سید علی گیلانی جو کہ ایک عرصے ساری عمر جن کی بیت گئی ہم ہیں پاکستانی اور پاکستان ہمارا کا نعرہ لگانے والے, انہوں نے اس کے مضمرات سے پاکستانی حکومت کو آگاہ کیا کیونکہ پاکستان ہمیشہ یہ کہتا ہے کہ ہم کشمیر کے وکیل ہیں اور لازمی بات ہے کہ جو میرا اگر کوئی وکیل ہے تو میں اپنے دل کی ساری باتیں وکیل سے کہوں گا تاکہ میرا کیس مضبوط رہے. تو سید علی گیلانی صاحب نے جو ہے وہ اس بات پہ کہا کہ آپ سوچ سمجھ کے اس بات اس جھانچے میں نہ آئیے. آپ کو یاد ہوگا کہ جب پہلے بھی چین کے ساتھ آپ کی جنگ ہوئی تھی اور ہندوستان کی جب چین کے ساتھ جنگ ہوئی تھی اس وقت جو ہے امریکہ نے ایوب خان کو بالکل مشرق وہاں پہ خاموش رہنے کا اندیا دیا تھا. جب ایوب خان نے کہا کہ ہمارا کشمیر کا مسئلہ ہے تو امریکہ نے یقین دلایا کہ یہ جنگ جو ہی چین کے ساتھ ہندوستانی ختم ہوگی تو ہم کشمیر کا مسئلہ آپ کا حل کرنے میں آپ کو مدد کریں گے اور جو یونین کی قراردادیں ہیں اس پہ عمل درآمد ہوگا, جس کی وجہ سے ایوب خان یہ لی لیتے ہیں. اپنی کتاب میں بھی فرینڈز ناٹ ماسٹر کے اندر وہ کہتے ہیں کہ امریکہ نے مجھے پوری طرح ہائی لیول پہ مجھے یقین دلایا گیا کہ جو ہے آپ کا کشمیر کا مسئلہ جو ہے یونین کی قراردادوں کے مطابق حل ہوگا. تو انہوں نے پھر اس کو چھیڑ چھاڑ نہیں کی, وغیرہ کشمیر کے بارڈر کے اوپر ہندوستان کی فوج بالکل کچھ نہیں تھی اور پاکستان چاہتا تو اندر جا کے پورا کشمیر لے سکتا تھا. اگر پاکستان چاہتا تو جس طرح ہندوستان نے اپنے بدماشی کی تھی اور پٹھانکوٹ کے راستے وہ جو ہے اندر گھس آیا تھا بغیر کسی کہ, اور آج ان کا جو اپنے آدمی ہیں وہ بھی یہ بتاتے ہیں کہ ہندو مہاراجا نے راجا گلاب سنگھ نے کوئی ایسا کوئی معاہدہ نہیں کیا تھا, ہری سنگھ نے بھی کوئی معاہدہ نہیں کیا تھا جس کی بنا پہ یہ کہہ رہے ہیں, یہ جھوٹا دعویٰ ہے. لیکن پاکستان چاہتا تھا, پاکستان کا تو حق تھا, پاکستان جو ہے کشمیروں کا یہ حق ہے کہ وہ اپنے وطن کو آزاد کروائے. اور یہ میں یہ صرف یعنی صرف یہ ہمارا نہیں کہتا, یہ یو این او کی قراردادیں کہتی ہیں. یو این او کی قراردادیں اپریسڈ قوموں کو اپنی غلامی کو دور کرنے کے لیے ظالم اور جابر کے خلاف کھڑا ہونے کا حق دیتی ہیں اور مسلح جدوجہد کا بھی حق دیتی ہیں یو این او کا جو ریزولوشن ہے. لیکن پاکستان وہاں پہ خاموش رہا اور گیلانی صاحب نے اسی بات کی توجہ دلائی کہ دیکھیے اس وقت آپ سے دھوکا ہوا اور آج بھی کیونکہ یہ چین کے ہاتھوں جو ہے بہت پسپائی اختیار کر رہے ہیں اور ایسا نہ ہو اس وقت خطے کے اندر سب سے بڑا دوست آپ کا چین ہے اور اس معاملے میں چین سے بھی مشورہ کر لینا چاہیے. امن سے اچھی کوئی چیز نہیں ہے لیکن یہ دیکھنا چاہیے کہ اس امن کے پیچھے کوئی شرط تو نہیں ہے. آپ یہ دیکھیں جب یہ بیان دیا گیا تو پاکستان کے ایک کشمیر کمیٹی کا جو سو کال چیئرمین, اس کو کشمیر کے حجے بھی نہیں آتے, جو کشمیر کی تاریخ کا بھی علم نہیں ہے, اس کا نام شہریار فریدی ہے, اس نے فوری طور پہ جو ہے وہ عجیب بیان دے دیا. مجھے وہ بیان دہراتے ہوئے شرم آتی, انہوں نے تو یعنی سید علی گیلانی کو ہندوا کا ایجنٹ کرا دے دیا, ان کا یہ ہندوا کی پالیسی ہی مطلب ہے. اب مسئلہ یہ ہے کہ جو لوگ گیلانی صاحب کو ایک عرصہ دراز سے جانتے ہیں ان کے دلوں پہ تو قیامت آ گئی, قیامت چل گئی. گیلانی صاحب اپنے دل پہ کیا ہوگا؟ میں بہن آج آپ کے سامنے پہلی دفعہ یہ اعتراف کر رہا ہوں کہ میرا بڑا پرانا تعلق ہے سید علی گیلانی صاحب کا, بڑا پرانا تعلق ہے میرا, روحانی تعلق بھی ہے, قلبی تعلق بھی ہے, صوتی تعلق بھی ہے. میرا یہ صوتی تعلق جو ہے ٹیلی فون کا رابطہ اس وقت منقطع ہو گیا جب ہندوستان نے یہ 370 پرووک کی اور اسے ختم کر دیا. اس کے بعد پھر کیونکہ ویسے اس سے پہلے بھی انہوں نے گیلانی صاحب کو تو پچھلے کئی دس گیارہ برس سے انہیں گھر میں نظر بند کر کے رکھا ہوا ہے. اور میں آپ کو یہ بات بتاؤں گا, آپ کیلکولیٹ کریں تو سید علی گیلانی صاحب کا ہر دوسرا دن جیل کے اندر گزرا ہے زندگی کا. آج وہ ضعیف عمر ہے, 90 سال ان کی عمر ہو گئی ہے, بیمار ہیں, آدھے گردے کے ساتھ وہ زندگی ان کی ڈور چل رہی ہے, دل کے مریض ہیں, لیکن ان کا عزم اتنا پختہ ہے اپنے پختہ عزم کے ساتھ آج بھی دنیا عالم میں اقوام عالم میں انہوں جانا جاتا ہے. اب ایک چھوٹا آدمی بڑے آدمی کے چاند کے اوپر جو آدمی تھوکتا ہے وہ تھوک بار اپنے منہ کے اوپر گرتا ہے. ہمارے شہریار آفریدی نے بھی بجائے کہ وہ کشمیر کی خدمت کرتے, بجائے کہ وہ جو پاکستان جو ان کا جو پرائم منسٹر ہے جس کی کیبنٹ میں وہ کام کر رہے ہیں, اس کیبنٹ کے اندر اس کا اس عمران خان کے بیان کی کوئی لاج رکھتے تو انہوں نے اتنا بڑا بیان دے دیا بغیر سوچے سمجھے. اور یہ شخص جو ہے اس کی عادت آج نئی کو نہیں نہیں ہے, یہ وہ شخص ہے کہ جس نے اگر آپ کو یاد ہو تو کچھ مہینے پہلے جو ہے باقاعدہ طور پہ میڈیا کے سامنے آ کے قرآن اٹھائے خدا کی قسمیں کھائیں, اس نے کہا کہ ہم نے ثناء اللہ کی گاڑی سے 35 کلو ہیرون پکڑی ہے. اندازہ کرے آپ, اس نے کہا کہ میں نے اللہ کو جان دینی ہے, اسمبلی میں بھی بیان دیا تھا میں نے اللہ کو جان دینی ہے, میں اللہ کو حد نظر کے کہتا ہوں. لیکن آپ یہ دیکھیں کہ تمام ثبوت جو ہیں اس کے خلاف گئے اس بیان کے, اور ثناء اللہ کو ناصر زمان ملی وہ ختم ہوا کہ اس بھی مطلب کہاں گئی ان کی وہ جو اللہ کو دل میں رکھنے کا مطلب ہے, کیا وہ رسوائی کم تھی؟ ابھی کل کی بات ہے, ابھی یوسف رضا گیلانی کو اور جو اس کا جو سینٹ کے اندر جو الیکشن تھا اس کے اندر ان کا جو دیکھتی ہے ووٹ دیا تو ووٹ جو ہے انہوں نے جلدی بڑی مہارت میں دستخط بھی کر دیا, ووٹ ان کا کینسل ہو گیا. پھر یہ بھاگے ہوئے اپنے عمران خان کے پاس گئے کہیں ایسا نہ ہو کہ مجھے ہر چیز سے جو ہے فارغ کر دیا جائے, کہا مجھ سے یہ غلطی ہو گئی ہے. اور عمران پتہ چلا کہ عمران خان نے اسے بڑی ڈانٹ پلائی کہ تم بڑے ذمہ دار منسٹر ہو اور تم نے یہ کام کر دیا. مسئلہ یہ ہے کہ سوچنا چاہیے کہ جو مجھ سے ایسی باتیں نکالتے ہیں اللہ تعالیٰ اس کی سزائیں بھی مقرر کر دیتے ہیں. جب انہوں نے یہ بیان دیا تو یقین کیجئے میرا دل بڑا بے چین تھا, میں سوچ رہا تھا کہ میں کس طرح اپنے اس بزرگ سید سے میں میرا رابطہ ہو
میں سمیرا ملک صاحب آئی ایم سوری میں آپ کو بالکل انٹرپٹ نہیں کرنا چاہ رہی تھی, ایک چھوٹی سی بریک لینے کے بعد واپس آتے ہیں. اور جناب سید علی گیلانی صاحب کو اگر آپ دیکھیں تو انہوں نے اپنی پوری کی پوری زندگی کو وقف کیا کشمیر کی کوز کے لیے, اللہ تعالیٰ ان کو زندگی سے تندرستی عطا فرمائے. واپس آتے ہیں ایک چھوٹی سی بریک کے بعد.
یو آر لسننگ ٹو WTUR 770 AM ینگس ٹاؤن ٹورانٹو.
کہتے ہیں کہ مایا کو کھینچے مایا کر کر لمبے ہاتھ, ہیری سون دا میجسٹک مارگیجز کے ساتھ ریزیڈینشل کمرشل مارگیج ری فائنینسنگ آپ نے کرنی ہے, کسی قسم کی انویسٹمنٹ پراپرٹی لینی ہے, سارے بینکرز اور لینڈرز کے ساتھ ڈیپ تعلق آتا ہے ان کے, آپ کو فائنینسنگ کا بندوبست دیا جائے گا اور چارجز بھی کوئی نہیں دینے پڑیں گے. ہیری سون جی بڑی کمال کی تگڑم لڑا سکتے ہیں, بس آپ کال کر لیجیے اور پیسے کا رینج ہو جائے گا. $228 سے $1000 مہینہ کیسے بچا سکتے ہیں؟ کال ہیری سون now 6472281000 228 1000 Harry Sond of Majestic Mortgages.
Asian Food Center 905-793-1338. آپ کے کچن کی تمام ضروریات ایک ہی چھت تلے, فروٹس اینڈ ویجیٹیبلس, گروسریز اینڈ سٹیبلس, فریشری اینڈ ایگ, بیوریجز اینڈ کنفیکشنری, برانڈیڈ فوڈز, پرسنل کیئر اینڈ ہاؤس ہولڈ, سویٹس اینڈ سموساز. آرڈر ناؤ فار ان سٹور فری پک اپ 905-793-1338. ہوم ڈیلیوری از آلسو اویلیبل. Asian Food Center 905-793-1338. Asian Food Center.
کر لے نام کو یا پھر جس کر نہ ہو ہر کام سفر کو پار کرو
تین بس میں کرنے کا گھر ہو کے دادا
ہر کام سفر کو پار کرو.
برسوں سے جانا پہچانا قابل اعتماد نام ریئل اسٹیٹ کی کسی بھی ضرورت کے لیے کال کیجیے 6478986245 6478986245 سٹیز کے ریئل اسٹیٹ کی.
کہیں مارگیج نہیں مل رہی, جھٹ پٹ مارگیج دلا کے ساری مشکل کر دیں گی آسان. 11 سال سے زیادہ تجربہ اور ایک بھروسہ مند نام, ہر قسم کی ریزیڈینشیل یا کمرشل مارگیج کے لیے مارگیج الائنس کی جیسمین پرمار سے رابطہ کریں. ری فائنینسنگ آپشنز, رینیول آپشنز, مارگیج ڈیفیکلٹیز, ڈاؤن پیمنٹ ایشوز, سیلف امپلائڈ, پرائیویٹ فنڈ, سیکنڈ مارگیج کے لیے کانٹیکٹ کریں موسٹ ٹرسٹ وردی جیسمین پرمار سے. نمبر ٹو کال 6479235659 6479235659. لائسنس نمبر 10530. Boasted Chicken, world's best spicy chicken al bag style. Best chicken sandwiches in GTA, 50% less greasy and oily. Boasted Chicken is located at 1758 Lawrence Avenue East at Victoria Park. Delivery available with Uber, DoorDash, Skip the Dishes. Business opportunities available. For more information call 647-748-3444, that is 647-748-3444.
Ayayo, who is the stager?
Complete home furniture and appliances, latest style, color, fabric, golden, ya phir silver, modern, traditional, contemporary furniture and decor. Complete home furniture and appliances. Must see, must visit a designer's collection and affordable price.
Seeing is believing. Complete home furniture and appliances.
No cost, free advice. 547 Steeles Avenue East in Brampton. 905-244-4663. 244-4663.
क्या आप या आपकी फैमिली डेथ, डिसेबिलिटी या क्रिटिकल इलनेस जैसी नागहानी सूरत हाल के लिए तैयार है? अगर नहीं तो सन लाइफ की प्रदीप जी का नाम याद रखिएगा 416-894-5872।
जी हाँ, सलाह मशवरे और किसी भी पॉलिसी के रिव्यू में मैं प्रदीप सिंह आपकी पूरी मदद करूँ।
ट्रस्ट वर्दी ऑनेस्ट चार्टर्ड लाइफ अंडर राइटर एंड कैनेडियन हेल्थ स्पेशलिस्ट मिस्टर प्रदीप फ्रॉम सन लाइफ 416-894-5872।
और हर ट्यूसडे को मेरे टॉक शो में जरूर शामिल हो।
अगर आपके घर में बेडबग्स हैं या किचन में कॉकरोचेस हैं या बेसमेंट में चूहे दौड़ते फिर रहे हैं तो उसके लिए एक ही नाम याद रखिए, बायोकैम पेस्ट कंट्रोल। हम आपको बेहतरीन क्वालिटी की सर्विस बेहतरीन रेट्स पर फ्राहम करेंगे। उसके लिए डायल कीजिए 416-747-6600 या मुझसे यानी आलिजा से डायरेक्ट रब्ता कीजिए 647-848-4020
جی صاحب، ایک پھر سے خوش آمدید کہنا چاہتی ہوں۔ میرے ساتھ جناب سمیع اللہ ملک صاحب ہیں۔ اتنی اچھے طریقے سے آپ بات فرما رہے تھے کہ میرا دل ہی نہیں کیا میں ان کو کہیں انٹرپٹ کروں۔ جب پروگرام کی ابتدا میں میں نے یہی کہا تھا کہ پاکستان کو اندرونی اور بیرونی بے شمار مسائل کا سامنا ہے۔ اگر ہم اپنے پولیٹیشنز کو دیکھتے ہیں تو بعض اوقات ہمارے پولیٹیشنز، آف کورس ہم چاہتے ہیں کہ جمہوریت رہے، مگر بڑا ارسپانسبل بیہیویئر۔ جناب فضل الرحمان صاحب بھی ایک عرصے تک کشمیر کی اس کمیٹی میں ہوا کرتے ہوتے تھے، مگر کسی نے بھی سیریس نہیں لیا، خاص طور پہ ہمارے پولیٹیشنس نے۔ چند ایک جو اگر سنسیئر آئے تو یقیناً کریڈٹ گوز ٹو آر آرمی، دیٹس آل واٹ آئی سے۔ مگر اب شہریار آفریدی کے بارے میں جب آپ نے سنا، اگین ایز اے پولیٹیشین، اور سب سے بڑا المیہ یہ ہے کہ ہر پولیٹیشین اپنے طور پہ ایک بیان کو داغ دیتا ہے۔ حالانکہ شہریار آفریدی صاحب نے جب یہ بیان دیا تھا تو جو کشمیر کے پرائم منسٹر ہیں انہوں نے اس کو نگے بھی کیا تھا، مگر میرا خیال ہے بہتر کہ ہم جناب سمیع اللہ ملک صاحب سے اس کے بارے میں سنیں تو بہت اچھا ہوگا۔ جی سر، آپ پلیٹ فارم آپ کا ہے، آپ بات چیت کر رہے تھے کہ شہریار آفریدی نے بیان دیا اور اگینسٹ جناب سید علی گیلانی صاحب کے، اور اس کا ریئیکشن کشمیر سے ہمیں ملا بھی، وزیر اعظم کشمیر نے اس کا ریئیکشن بھی دیا، آگے آپ کیا فرماتے ہیں؟
بہن دراصل بات یہ ہے کہ میں اب اپنی بات کا آغاز طرح کرتا ہوں۔ جیسے میں نے عرض کیا کہ پہلے تو ان سے رابطہ ہو جاتا تھا، اور میں کبھی سوچتا ہوں کہ میں کس منہ سے اپنے اس بزرگ سید صاحب کا شکریہ ادا کروں جو ہمیشہ مشکل وقت میں ہم سب کو بھولا ہوا سب یاد دلا دیتے ہیں۔ جب بھی، یقین کیجئے، جب بھی دل بہت بے چین ہوتا تھا تو فوری طور پر میں فون اٹھاتا تھا، ان سے فون پہ رابطہ ہوتا تھا، اور ہمیشہ کی طرح وہ دانش و حکمت کی ایسے موتی ان کی زبان سے جھڑتے تھے کہ یقین کے روح تک سرشار ہو جاتی تھی۔ اور ہر مرتبہ تنگ دامنی کا معاملہ ان کھڑا ہوتا تھا، اور میں سوچتا تھا کہ یہ بولتے جائیں، میں سنتا جاؤں۔ اب کیونکہ جیسے میں نے کیا کہ ایک عرصہ ہو گیا بھارتی متصب ہندو کی ناروا پابندی وجہ سے یہ براہ راست خوبصورت سلسلہ تو ہو گیا ہے، لیکن الحمدللہ دو طرفہ پیغامات سے اب بھی دل کی پیاس بھج جاتی ہے کبھی نہ کبھی۔ اور اب یقین کیجئے، مجھے توقع تھی کہ کوئی نہ کوئی مجھے پیغام ضرور آئے گا وہاں سے، اور وہی ہوا۔
اچھا،
مجھے پچھلے دنوں بزرگ سید کا ایک پیغام موصول ہوا، اور یقین کیجئے جب وہ پیغام میں نے سنا تو عجیب میری کیفیت تھی۔ مجھے ویسے تو ایک عرصے کے بعد مجھے بڑی یہ پھوٹتی ہوئی سحر بھی بہت اچھی لگی، صبح نور کی تازگی بھی دل میں اترتی ہوئی محسوس ہوتی رہی۔ رغبت سے میں نے پھر اس دن کھانا کھایا، یقین کیجئے، क्योंकि हमारे यहाँ बरतानिया में जो ये लॉकडाउन है इसने तो हमारी जिंदगी सबका स्टाइल ही तब्दील कर दिया। सजदा शुक्र भी अदा किया कि खुदा का शुक्र है उनकी जुबान में रिकॉर्डेड मैसेज जो है मैंने मुझे महसूस हुआ। और यकीन कीजिए मुझे यूं महसूस हो रहा था कि रूह का सारा आलाम धुल गया है और रूठे हुए अल्फाज एक दफा फिर एक कितार में खड़े होकर मुस्कुराते हुए खड़े होकर अपनी बारी का इंतजार कर रहे हैं और फिर से हमदम हमदर्द और मुसार भरकर हमें गले लगाए। और यकीन कीजिए जो ही जब मैं उनके अल्फाज को गले लगाने की कोशिश करता हूं तो मैं अफसोस से कहता हूं कि बगैर यानी किसी तखीर के वो अल्फाज जो है बच्ची बनकर मेरे सीने में उतर जाते। मैंने बहुत पहले एक सैयदला शुभारी रामुल्ला के ऊपर एक मजमून लिखा था और मुझे उन्होंने पैगाम में वो उस जो एक वाक्य लिखा था उसका तस्करा फरमाया। उन्होंने कहा उसको दोबारा पढ़ लीजिए और फिर सोचिए कि आप हम कहां खड़े हैं। यानी ये डेढ़ सत्री उनका जो पैगाम था इसने मुझे बेचैन कर दिया। और मैं वो दसवें वाक्य ये था कि अगर आपको याद हो तो प्री पार्टीशन से पहले 1929 उससे पहले 1918 में एक लाहौर के अंदर एक बदमाश हिंदू ने एक रसूलुल्लाह की जात मुबारक के ऊपर एक मजमून लिखा था। मैं उसका उस किताब का नाम लेना भी गवारा नहीं करता। और उस प्रोग्राम के ऊपर जो उसने किताब लिखी थी उस किताब के ऊपर उसने रसूलुल्लाह की उसने बहुत ज्यादा ऐसी गुफ्तगू लिखी ऐसे अल्फाज लिखे कुरान पे लिखे बहुत ही गलत तावीलात लिखी जिसके ऊपर जो मुसलमान जो है बढ़ उठे। अब जब ये सारा मामला हो गया तो तमाम मुसलमानों जब बहुत एक हलचल पैदा हो गई लमा इकबाल मौलाना जफर अली खान सैयदला शाह बुखारी रहमतुल्लाह और दीदार हुसैन शाह साहब और बड़ी बड़ी जो इस्लामी शख्सियात थी मतलब वो सामने खड़ी हो गई शोरश काश मेरी वगैरह। और फिर ये तय पाया कि एक जलसा किया जाए। और उधर ये है कि इस मुकदमे के यानी जब किताब थी इसके खिलाफ जब बहुत ज्यादा मुसलमानों के अंदर इश्तहाल पैदा हो गया तो अंग्रेज हुकूमत को भी अपना किताब का संगठन डोलता हुआ जब नजर आया तो उन्होंने कहा कि ये इसका इलाज फौरन होना चाहिए। और उन्होंने मुझे याद है कि जब एक जलसा मुनक्कद किया गया मोची गेट के अंदर वहां पर सबको बुलाया गया तो शोरश काश्मीरी अब उनका पूरा नाम अब्दुल करीम शोरश काश्मीरी है वो शाह साहब के भी शागिर्दों में थे जफर अली खान साहब के भी शागिर्दों में थे तो वो लाहौर से संग बाहर थे तो उस जलसे में उन्हें भी आना था। वो वापस आए तो उनको जब तकरीर का मौका दिया गया नौजवान थे तो उन्होंने जब नौजवानी में जब भी उनका तकरीर का मामला ऐसा ही था जिन्होंने उनकी तकरीरें सुनी हुई है वो इस बात से वाकिफ है कि वो मजमे में तो आग लगाने का एक फन था उन्हें और बड़ी दलील के साथ दलाइल के साथ और गुफ्तगू के साथ मतलब इस पर ऐसी मौसर गुफ्तगू करते थे कि इंसान जो था उसके दिल खिंच जाते थे मतलब। और उन्होंने इस मामले में ऐसा किया उन्होंने कहा कि जब शोरश काश्मीर में तकरीर कराऊंगा मैं तो ये सोच रहा था मैं जब लाहौर जाऊंगा सुर्ख आंधी होगी लोगों के लाशें पड़े होंगे अपने आका नबी के मैं पूछूंगा ये क्या हुआ आप लोग कहेंगे अपने आका के नाम पे सब मुसलमान कुर्बान हो गए लेकिन ये क्या है आप सब यहां पर आराम से बैठे हुए। और वो जलसा जो है बड़ा चार्ज हो गया बहुत ज्यादा जो लोग थे उस पर तो सैयदला शाह बुखारी फौरन मामले को नजाकत को भाग गए क्योंकि वो सबसे बुजुर्ग वहां पे लीडर भी थे और उन्होंने फौरी तौर पर शोरश काश्मीर को माइक से हटा के खुद माइक संभाल लिया। और हम सब जब जानते हैं कि उनकी बड़ी एक सहरंगेज गुफ्तगू और सहरंगेज तलावत कुरान की तलावत कुरान करने के बाद उन्होंने कहा का मुखातिब किया सारे मजमे को उनका कि ऐ मुसलमानों इस्लाम के ऊपर इससे पहले भी बड़े बड़े संगीन वाकयात गुजरे हैं। हमारे तीनों खुलाफा को शहीद कर दिया गया दोनों नवासे रसूल शहीद हुए हजरत हसन भी हजरत हुसैन भी हम सब जानते हैं। मैं मुसलमानों मैं तुम्हें चाहता हूं कि तुम इश्तियाल में ना आओ तुम अपने घरों में इस तरह वापस जाओ कि तुम्हारे पांव के नीचे सूखे पत्ते भी अगर आए तो उनकी चटचटाहट तुम्हारे कानों तक ना पहुंचे। तफसील के तो बादशाह थे लेकिन जाने से पहले मेरा एक वाक्य सुनते जाओ। उनका तुम सबको पता है कि इस खाकसार गरीब का दो कमरे का कच्चा मकान है और उसका कवाड़ा भी बंद नहीं होता बाहर का। तो मैं जब सुबह तहज्जुद के लिए उठा तो मेरे हाथ में मिट्टी का जो लोटा मेरा होता है वो था तो मैं जब मैं नमाज़ करके पीछे मुड़ा तो मैंने देखा कि मेरे दरवाजे के बाहर दो खातीन खड़ी हैं नंगे सर और नंगे पांव और आंखों में उनके आंसू जारी। मुसलमानों तुम्हें पता है कि वो कौन थी औरतें? उनमें एक खातून जो थी उन्होंने मुझे कहा क्या आता तुम्हें इसलिए दुनिया में भेजा गया था कि तेरे सामने तेरे नाना की इज्जत पे नामूस पे हमले हों और तुम देखता रहे। लाला शाह भाई कहते मैं खौफ से कांप गया, मेरे हाथ से लोटा गिर गया, टूट गया। उस्मान तुम्हें पता है वो दो खातिन कौन थी? वो एक मेरी मां सईदा फातिमा, दूसरी खतीजा मेरी नानी थी। बस उन्होंने इतना ही वाक्य बयान किया, खुद भी फूट फूट के रोना शुरू कर दिया, तमाम मजमा फूट फूट के रोना शुरू कर दिया उन्होंने। अब होता है रोने से दिल का गुबार निकलता है बाहर, और वो मजमा जो चार्ज नहीं हुआ था मतलब, उसके बाद फिर उन्होंने अपनी तकरीर जारी रखी और लोगों को बंदोनुसाह करते रहे। ठीक 20 मिनट के बाद पीछे एक आदमी ने हाथ लागू करके कहा, उसने कहा कि शाह साहब मैं उन्हें मार रहा हूं, उस मलून हो तो और कड़ा बंदा है मतलब। वो गाजी इलमदीन शहीद था, 18 साल का नौजवान।
वाओ वाओ।
उसने कहा मैं उसे मार रहा हूं, अब और बताएं और कौन कौन आदमी है इस बदमाशी में शामिल, इसाने में शामिल है, और किस किस से तोहिन की मेरे आका की। और उसके बाद आपको पता है कि उसको गिरफ्तार कर लिया गया और बड़े हंगामे बड़े कुछ हुए मतलब, और उसके बाद 6 महीने के अंदर अंदर उनका फैसला कर दिया गया। और आखिरी जो अपील थी प्रिवी काउंसिल में गई, वहां कायद आजम भी थे, और कायद आजम ने सिर्फ इस बात पे गाजी उद्दीन शहीद को आमादा करने की कोशिश की, तुम कहो कि दिस डैगर नॉट बिलोंग टू मी, ये जो चाकू है ये मेरा नहीं है। वो देखिए उद्दीन शहीद क्या कहता है, उद्दीन शहीद कहा कि कैसी बात कर रहे हैं कायद मोहतरम, मैं तो हर रोज अपने आका ससुन की जियारत करता हूं और मुझे बुला रहे हैं आप, जहां से रोक रहे हैं मुझे आप, अंदाजा करें आप ईमान का एक लेवल देखे आप कहां पे। और 6 महीने के अंदर ही फैसला करके उन्हें फिर मियां वाली जेल में उन्हें जो है फांसी दे दी गई। और खुद अल्लामा इकबाल ने अपने हाथों से, और दीदार शाह साहब जो कि मसूदी खान के इमाम थे, उन्होंने नमाज पढ़ाई थी माने ज्यादा नवाज जनाजा में। उस जमाने का इतना बड़ा मजमा था, लोग कहते हैं उस जमाने में यानी फौरी तौर पर ऐलान हुआ, 6 लाख से ज्यादा लोग उस जनाजे में थे। और दीदार शाह ने और अल्लामा इकबाल ने खुद लहद में उतर के मतलब उस गाजी शहीद 18 साल नौजवान को लहद में उतारा, और अल्लामा इकबाल के बस बाहर निकले, उन्होंने कहा असी वेखते रह गए तो तरखाना का मुंडा बाजी रह गया। मुझे जब इस वाक्य की तवज्जो दिलाई तो मैं बिल्कुल समझ गया कि इस बीमार बूढ़े अलील सईद गिलानी साहब स्वयं देश के हम बुजुर्ग हैं, इन्होंने मुझे क्या पैगाम दिया है। अगर हम लोग इस बात की सफाई नहीं देंगे, लोगों का मुहासला नहीं करेंगे, तो फिर कब होगा ये मामला। अब यकीन कीजिए कि मेरी बड़ी ख्वाहिश है कि मेरी उनसे मुलाकात की आज बरसों से दिल को बेचैन किए हुए हैं। मैं नहीं जानता कब ये मेरे दिल की मुराद बराएगी, और ना ही इस बात से वाकिफ हूं कि कभी मैं उनको देख सकूंगा भी ये नहीं। अल्लाह ने लंबी जिंदगी दे,
अल्लाह तआला ने लोगों को हमारे साथ रखे, यकीनन मोहसिन है हमारे
जेल में गुजार दिए।
आपने जिस पूरी की पूरी मामले की तरफ निशानदेही की है कि इससे पहले भी एक बार ऐसा हो चुका जब नेहरू साहब जो है यूनाइटेड नेशंस की तरफ मुड़ गए, यानी जब खतरे क्या की बू आने लगे तो दे आस्क फॉर द हेल्प, और पाकिस्तान जो है वो उसकी उस उन हथकंडों में आ जाता है। यानी पाकिस्तान ने हमेशा से कोशिश की कि हम मामलात को सुलझा लें, जैसे अभिनंदन को भी अगर रहा करना था तो मकसद यही था ना कि मामले को सुलझाया जा सके, मगर क्योंकि अब चाइना के साथ जो इंडिया की एक हुई है, और चाइना को ये लगता है इंडिया को ये लगता है कि टू सेव कश्मीर साइड, क्योंकि हमारी शाहराह रेशम वहीं से गुजरती है, सी पैक का रास्ता अब वहीं से आना है, तो अब वो चाइना के खौफ से जाहिरी तौर पे वो कहते हैं ना कि शीप की खाल के बीच में पाकिस्तान के लिए आ रहा है। दैट्स व्हाट यू मीन।
आपने बिल्कुल सही एनालिसिस किया, इसमें कोई शक नहीं कि ये मामला ऐसा ही है, लेकिन मैं इन क्या जो आप और मैं जान रहे हैं, क्या जो हुकूमती अदारे हैं या हुकूमती लोग हैं वो नहीं जानते इस बात को? वो भी इस बात से वाकिफ है, उनको नहीं पता इस बात का। मैं ये नहीं कहता, मेरी कभी ये राय नहीं रही कि जंग की जाए, जंग यानी फौरन तौर पर जंग की जाए, लेकिन मेरा सेल्फ डिफेंस का हक तो है ना मेरा। अब आप ये देखिए कि अगर मेरी माँ पे बहन पे या किसी को हमला किया जाए तो क्या मैं उसका दफा नहीं उठा चाहूंगा? मेरा हक नहीं है। अब मुझे ये बताइए कि सईद अली गिलानी नहीं, सईद जो हमारी सईदा आसिया अंद्राबी है, उसका क्या हाल किया उन्होंने? आप देखिए सईद अंद्राबी को, जब उसका बच्चा जो सिर्फ 7 महीने का था, ठंडे फर्श में एड़िया लग रहा था जब पुलिस के थाने में पकड़ा हुआ था और उसको गिरफ्तार करके ले गए, उस बच्चे को यानी ठंडे फर्श में रखा, एड़िया लग रहा है, भूख से बेताब चीखे मार रहा है, लेकिन मां के सामने बांधा हुआ है उसके, यानी उसे लेने दिया जा रहा है। और आप देखिए आसिया अंद्राबी के खाउन डॉक्टर कासिम साहब है, पिछले 29 साल से जेल के अंदर बंद है, बेगुनाह लोग वो जेल में बंद है, किसने आकर उसके बारे में आवाज उठाई? और सईद अंद्राबी जो है, आसिया अंद्राबी है, उनको उनके दो साथियों को फहमीदा नसरीन के साथ उनको हिंदुस्तान की सबसे बदनामी जमाना जेल जो है तहाड़ उसके अंदर बंद किया हुआ है। हम सब जानते हैं कि सईद अंद्राबी जो है वो बहुत बीमार भी है, उनको जोड़ों की दर्द है, उन्हें और बहुत से अमराज है, अद्वियात नहीं उन्हें दी जा रही किसी किस्म की। और आप यकीन करेंगे, मेरे सुनने में यह भी आया, बड़े बाखबर जराए ने मुझे ये बात बताई कि उनको खाना इस तरह दिया जाता है जैसे एक प्लास्टिक की थैली में खाना स्टिक पर रखे से अंदर फेंक दिया जाता है।
वाओ, वाओ। सर अभी ये जो यूरोपियन यूनियन का ताइफा भी गया था जिसमें बहुत सारे ममालिक के लोग थे, आई पर्सनली नो सम पीपल फ्रॉम कैनेडा, एक लॉयर थे, एक बच्ची थी, टोरंटो स्टार ने इसको कवर भी किया था, जिन्होंने वहां जाके कश्मीर में लोगों से मुलाकात की। आप इन लोगों की बात करते हैं, आम आदमी, अभी बल्कि यूरोपियन यूनियन का जो ताइफा था उन्होंने कहा कि सबसे पहले तो इंटरनेट की बहाली होनी चाहिए क्योंकि कश्मीर में फैमिलीज डिवाइडेड हैं, आधी फैमिली इस साइड पे हैं, आधी फैमिलीज इस साइड पे हैं, उनसे मेल मुलाकात का, फैमिली को इकट्ठा रखने का एक जरिया था कि लोग टेलीफोन पे बात कर लिया करते होते थे, इंटरनेट ना होने की वजह से यानी अपने अपनों से एक घर के दो बच्चे जो हैं जो इधर रह गए और उधर रह गए वो आपस में बातचीत नहीं कर सकते, अदरवाइज भी सूरत हाल बड़ी मखदूश है। मगर जहां पे ताल्लुक की बात है, मैं बल्कि एक अपनी अपनी अपना कॉन्सेप्ट क्लियर करना चाहती हूँ, गिलगित बल्तिस्तान पाकिस्तान के अंडर आते हैं और पाकिस्तान में बहुत सारा काम भी हो रहा है, वहां पे डैम भी बन रहा है, वहां पे आर्मी के हॉस्पिटल्स भी हैं, लोगों को मदद भी की जाती है, बहुत सारे अच्छे काम हो रहे हैं वहां पे, बहुत सारी सड़क अभी जो सड़क बन रही है, कहते हैं पहले यहाँ का वही सी पैक के थ्रू ये सड़क बन रही है, वही सफर जो आप 14-15 घंटे में करते थे अब वो 6 घंटे में आप सफर कर पाया करेंगे। मगर इंडिया में जो इलेक्शन होते हैं तो वहां की उनकी सीट्स हैं वो उस हिस्से को यानी गिलगित बल्तिस्तान को भी अपना हिस्सा तसव्वुर करते हैं, मगर जो जम्मू कश्मीर में उन्होंने लोगों को जो जिंदगी की जरूरियात हैं वो फराहम नहीं कर रहे, उनको वो जो 21st सेंचुरी के कंफर्ट्स हैं वो नहीं दिए जा रहे, लोगों की जिंदगी बहुत मखदूश हालत में गुजर रही है, यहां से आप क्या कहेंगे?
देखिए गुजारिश यह है बहन के, ये तो आपने खुद ही नक्शा भी खींच दिया, बात यह है कि हिंदुस्तान का क्या है, उसने तो आज तक पाकिस्तान को भी तस्लीम नहीं किया, वहां के जो इंतहा पसंद मुतासिब हिंदू हैं वो तो आज भी पाकिस्तान को अपना ही हिस्सा समझते हैं, हालांकि दुनिया जानती है पाकिस्तान एक ऐसी हकीकत है, और ना सिर्फ पाकिस्तान ऐसी हकीकत है बल्कि दुनिया के तमाम इस्लामी मुल्क में वाहद न्यूक्लियर पावर भी है, और पाकिस्तान अब ऐसी कुव्वत है कि जिसके सामने अब सिर्फ हिंदुस्तान ही नहीं दुनिया के दीगर ममालिक भी इस पर कुछ करने के लिए 100 दफा सोचते हैं। अब पाकिस्तान उस हिस्से में उस हालत में नहीं रहा कि जिसका चाहे तो यानी कमजोर की जोरों हर किसी की भाभी का मामला रहे, ऐसी बात नहीं है। और आप ये देखिए कश्मीर का ये मामला है, मैं आपको जल्दी से 2-3 छोटे-छोटे किस्से सुनाता हूं जो मुझे बराह रास्त कश्मीर से मौसूल हुए हैं थ्रू ईमेल और व्हाट्सएप के जरिए। एक यहाँ ये हिंदुस्तान की फौज के जो मकबूजा जो फोर्स है वहां पे जो गई है वो कश्मीरी के घर में दाखिल हुई है और तलाशी लेने के बहाने ये दाखिल होते हैं। अब आप ये देखिए कि 370 आर्टिकल को रिवोक करने के लिए पहले उन्होंने क्या किया कि उन्होंने मेहनत की, काम किया, पिछले 8-9 महीने इन्होंने कश्मीर के तमाम इलाकों के जो नौजवान थे उनकी फहरिस्तें तैयार की और 370 रिवोक करने से पहले ही 2 हफ्ते उस सबकी गिरफ्तारी कर ली और 20,000 से ज्यादा नौजवान बच्चों को घरों से गायब करके मुख्तलिफ जेलों में फेंक दिया गया और 20,000 में से कुछ 4-5,000 का तो पता चला है किन जेलों में है, बाकी का पता ही नहीं है वो कहां किस जेल में है, मार दिए गए हैं क्या है। हजारों की तादाद के अंदर कश्मीरी नौजवान बच्चों को मार के दफना उनको कब्र बना दी जाती है, कई यानी सैकड़ों बेनामी कब्रें वहां भी मिली हैं। और मैं ये नहीं कह रहा, वहां अमेरिका की जो थिंक टैंक की एक हिंदू खातून है जिसकी ये रिपोर्ट है, वो थिंक अमेरिका के थिंक टैंक में काम कर रही है, उसको भी इन्होंने बैन कर दिया है। फिर अभी ये देखिए कि अभी पिछले दिनों में जो बात आपको बताने लगा वो ये है कि वो हिंदुस्तान की जो मौजूदा फोर्सेज है, जालिम फौज है, उसने दरवाजा नॉक किया तलाशी के बहाने। उन्होंने कहा कि हमने सुना है कि आपके घर के अंदर कुछ दहशतगर्द जो है छुपे हुए हैं। तो उन्होंने कहा आ जाए तलाशी ले लें आप। तलाशी उन्होंने ली, जब तलाशी कुछ नहीं मिला दस वो तलाशी के आए नहीं थे। जब जाने लगे तो उन्होंने कहा कि इस तरह आप नहीं बताएंगे। उन्होंने उस घर के जो दो जवान बच्चे हैं उनको बाजू में पकड़ा, उसे खींचना शुरू कर दिया। उनका जो भाई अंदर भाई जो सामने था उसने जब मजामत की तो उसको वहीं मारना शुरू कर दिया, उसको भी साथ पकड़ के ले गए। और आप ये देखिए कि उसके भाई की लाश जो थी वो तो 6 घंटे के बाद मिल गई, लेकिन वो बच्चियां 5 दिन के बाद घर में वापस आई, लुटी पुटी वापस आई। क्या ये है दुनिया, जो दुनिया की बड़ी जमहूरियत का दावा करता है उसके उसके चेहरे पे जो सियाह धब्बे दाग है ये कौन दूर करेगा? फिर आप दूर ना जाए जम्मू के अंदर एक 8 साल की मासूम बच्ची, बकरवाल की बच्ची, उसके साथ बीजेपी की जो उदेदार थे मंदिर में लाके उसकी बेहरमती की गई, और मंदिर का जो प्रोहत था उसने भी उसके साथ बेहरमती की उस 8 साल बच्ची को। फिर उस बच्ची को जब वो यानी जोर न सह सकी तो फिर से ले गए जंगल के अंदर और उस बेहोशी की हालत में और सर पे पत्थर मार के उसका सर कुचल दिया ताकि उसकी लाश शनाख्त ना हो सके। लेकिन फिर भी उसके लाश की जब वो लाश चेक कर ली, हंगामा हुआ, वो आदमी थोड़ी देर के लिए गिरफ्तार हुए लेकिन फिर वो आजाद है। क्या यह है इंसाफ? क्या अकवामे आलम नहीं देखती? क्या यूरोपीय यूनियन को नहीं इस बात का पता? आपने जिस यूरोपीय यूनियन के डेलीगेशन की बात की है आपको पता है कि पिछले दिनों आप ही के साथ प्रोग्राम में जब बात हुई थी और ये जो जाली वेबसाइट्स और जाली प्रोपेगेंडा मशीनरी जो थी उनकी और जाली थिंक टैंक थे वो जो पकड़े गए हैं ये उसी के नतीजे में गए थे। आज वो जो लोग गए हैं वो शर्मिंदा हैं। यूरोपीय यूनियन के 5 मेंबर जो गए थे उस डेलीगेशन के अंदर वो तो आज अपनी शर्मिंदगी का इजहार कर रहे हैं। उन्होंने कहा कि हमें अपने तय जो कसरत ने किया लेकिन ये है कि बहुत से मामला हमसे छुपाए गए, हमें डार्क पहलू दिखाई नहीं गया कभी। मतलब क्या है मामला? अब क्या ये जूते इनके मुंह पे नहीं, हिंदुस्तान के नहीं पड़ रहे? मतलब कहां है क़वामे आलम?
सही,
ये खुद तो बहुत ज्यादा हकूक इंसानी की बात करते हैं, क्या अली गिलानी के हकूक इंसानी नहीं है कोई? मतलब उनपे बसों से मुकम्मल पाबंदी लगा रखी, उनका घर बंद करके रखा है, इलाज मालजे की सूरत नहीं है, कुछ भी नहीं है, उनकी औलाद उनसे नहीं मिल सकती, उनके घर के जो दीगर अफराद है उन पर भी जिंदगी तंग कर दी गई है। उनका एक दामाद अल्ताफ शाह वो जेल के अंदर है, दूसरा दामाद जो है वो जान बचा के मुल्क से बाहर चला गया हुआ है। अब कम यानी 6 मरतबा तो अली गिलानी के घर के ऊपर जो है बकायदा बम्बा रॉकेट बरसाए गए हैं कि मार दी जाए और ये इल्जाम जो है उस पर लगा दिया जाए कश्मीरी कश्मीरियों ने जो आजादी का नारा लगा था उन्होंने मारे हैं। हम ये बताया कि खल्के खुदा के कल्बो दिमाग से उतारने की तो ये हिंदुस्तान ने अनगिनत साल से की है, लेकिन वो तो जितना उसे नीचा उतर करने की कोशिश करते उतना ही वो अपने आवाम के कल्बो रूप की जान बनते जा रहे हैं। अब ये दोनों सबने देखा कि जिसे थका डालने धमकाने और खरीदने का हर अरबाब ने आजमा लिया, लेकिन ये हर दफा उसके जवाब में ताजा दम और किसी खौफ से आ रही और किसी भी खतरे की परवाह किए बगैर मायूसी को दुस्कारते हुए मंजिल की तरफ बढ़ते चले जाते हैं। आज आप देखिए वही मजलूम जो है शहर से निकल के कस्से से घर में नजर बंद है, यानी वो जो दुनिया की सबसे बड़ी जमहूरियत का दावा करने वाले इस बुजुर्ग से इसका खौफजदा क्यों है? कर्फ्यू की ये हालिया जो पोजीशन है इसको क्यों नहीं हटाते वो? अगर वो समझते हैं कि हिंदुस्तान के लोग जो है कश्मीर के लोग हमारे साथ हैं तो ये कर्फ्यू क्यों नहीं हटाते? ये मतलब है ये बेजा पानी इन्होंने क्यों बना रखे वहां पे? मतलब अब आप देखिए बरसों से उन्हें मस्जिद में नमाज जुमा पढ़ने की भी इजाजत दी गई गिलानी को, और ना वो अपने किसी अजीज या हमदन के हां किसी भी खुशी या गमी में शरीक हो सकते हैं। यानी गोया आप देखिए कि इन हरबों से हिंदुस्तान की हुकूमत जल्द कश्मीरियों से दूर रखने की एक साजिश पे अमल कर रही है। अब हमारे यहां एक कश्मीर का मुकदमा लड़ने वाली कमेटी का एक नाअहल जाहिल और कश्मीरी जो कश्मीरी तारीख से भी नाबल्द है ऐसी तारीखशास शख्सियत के बारे में अपने बयान पर यानी झांक की तरफ थुकने की कोशिश कर रहे हैं।
ये बड़े गम की बात है। जनाब फजल रहमान साहब भी तो चेयरमैन थे ना कश्मीर कमेटी के, इन लोगों ने तनख्वाहें ली और उसके अलावा इन्होंने कुछ भी नहीं किया, बल्कि कश्मीर के हवाले से ये जो पैलेट गन्स का हम जिक्र करते हैं बुनियादी तौर पर ये जो जंगली दरिंदे होते हैं इनको डिस्पर्स करने के लिए इनको इस्तेमाल किया जाता है। फर्स्ट टाइम पैलेट गन्स का जो इस्तेमाल हुआ वो कश्मीर से जम्मू कश्मीर में इंडियन फोर्सेस ने किया और एज यंग एज 4 साल तक के बच्चे बेशुमार बच्चों की आप सोचिए आंख के बीच में पैलेट गन को छर्रे निकलते हैं उसके बीच में से, और अगर आंख में लगेगा तो बहुत से लोग अंधे भी हुए इसमें। मैं सर प्रोग्राम को रैप करते हुए सिर्फ एक बात कहना चाहती हूँ। आपने जाती तौर पे प्रोग्राम के दरमियान भी इसका तस्करा किया, फिफ्थ जनरेशन वॉरफेयर, सिक्स जनरेशन वॉरफेयर का आपने तस्करा किया। मजे की बात यह है कि अभी चाइना के खौफ से इंडिया ये अपने नया पैक्ट की तरफ बढ़ रहा है, और पाकिस्तान में यानी वही फेक वेबसाइट जो हैं वो शो कर रही हैं कि शायद पाकिस्तान आर्मी जो है वो इसको का मकसद है कि ये हम सीज फायर कर लें। एक तो ये, नंबर दो चाइना को डिफेम किया जा रहा है, और जिसमें हम जैसे आम लोगों को यहाँ पे कनाडा में भी ये कहा जाता है कि वो जी मुसलमानों के ऊपर तो इतनी ज्यादतियां कर रहे हैं। हालांकि फिर एक और चीज, यंग जनरेशन को बेशुमार वेबसाइट्स हैं जिनमें यंग जनरेशन को ये कहा जाता है कि चाइना ममालिक की मदद करता है, पैसा जब खर्च करता है, क्योंकि ग्वादर में सी पैक पे चाइना की ठीक ठाक इन्वेस्टमेंट है, तो यंग जनरेशन को यानी इससे नाला चाइना से करने के लिए वहां के मुसलमानों का तस्करा किया जाता है कि जी, हालांकि मेरे पास चाइनीज एम्बेसी से हमारे पास एक स्टैटिस्टिक्स आए हैं यहां से कनाडा की चाइनीज एम्बेसी से, जिसमें जो चाइनीज में नॉर्मल चाइना में एक बच्चा, और अगर दूसरा बच्चा वो पैदा करते हैं तो उसके उनको टैक्सेस पे करने पड़ते हैं, वेयर एज इस इलाके में जहां मुसलमान है यहां पे बच्चे पैदा करने की शरह निस्बतन बहुत ज्यादा है। इट्स द कंट्री लॉ, मगर मेरा कहने का मकसद ये है टू डीफेम चाइना, हमारी यंग जनरेशन के दिल और दिमाग से चाइना को उतारने के लिए, उनके अगेंस्ट खड़ा करने के लिए ये फिफ्थ जनरेशन वॉरफेयर, सिक्स जनरेशन वॉरफेयर यानी थ्रू इंटरनेट उनके दिमागों को चाइना के अगेंस्ट तैयार किया जा रहा है। फिर ये कहा जाता है, जैसा मैंने पहले कहा कि चाइना ममालिक की मदद करता है और उनको फिर रहन रख लेता है, उन पे कब्जा कर लेता है। तो ये सारी की सारी स्कीम बिहाइंड द सीन चल रही है।
देखिए बहुत अच्छा हुआ, पहली बात तो मैं आपका शुक्रिया अदा करता हूँ कि आपने मुझे भूला हुआ सबक याद दिलाया कि ये पैलेट गन का मैंने जिक्र करना था और मैं वक्त के किल्लत की बिना पे मैं इसे थोड़ा सा मुझसे इग्नोर हो रहा था। आप वाकई देख लें, आपने जिस जुल्म की तरफ इशारा किया है इसमें अक्वामे आलम का जमीर क्यों सोया हुआ है। आप जिस मर्द मुजाहिद के खिलाफ ये काम सारे कर रहे हैं, आप देखिए दिन में दिन जितना ही प्रोपेगेंडा कर रहे हैं उसके मुकाबले उसके अजमत में उतना ही इजाफा होता जा रहा है।
सही।
वो आज भी अपने घर में बैठ के एक अपील करता है तो दीवानावार लोग कश्मीरी जो है गोली के सामने सीना तार के खड़े हो जाते हैं और उसके उसकी अपील पर लगता है कहना अपना ईमानी फर्ज समझते हैं। इसकी क्या वजह है? आप देखिए आखिर वो इतना मकबूल उसकी मकबूल खत्म करने के तो वो तो कामयाब नहीं
है। उसकी वजह मेरा जहां तक ख्याल है कि जब जुल्म और जबर अपने इंतहा को पहुंच जाता है तो वहां पे फिर लोगों के पास कोई और ऑप्शन रहती नहीं। मैं तो अक्सर कहती हूं कि यस दिस इज रॉन्ग कि किसी इंसान की जान ली जाए और रिलीजन के बीच में इस एब्सोल्यूटली मना है, मगर एक औरत जिसका हस्बैंड भी मर गया, जिसका बाप भी मर गया, जिसका बेटा भी मर गया, अब उसके पास क्या ऑप्शन है?
बिल्कुल सही आपने कहा। आप जो बताइए, मैंने आपसे कहा ना कि यूएनओ के अपने रेजोल्यूशन जो है मतलब वो इस बात की यानी ओप्रेस्ड कौमों को इस बात की इजाजत देते हैं कि वो अपने जद्दोजहद आजादी के लिए असला भी इस्तेमाल कर सकते हैं, उठा सकते हैं।
सही।
यानी वो अगर कोई ऐसा वहां पर कोई काम कर रहा है तो वो जुर्म नहीं कर रहा, वो अकवाम मुत्तहदा है जिसको तमाम दुनिया ने मिलकर चुना है, जिसके प्लेटफॉर्म के आप मेंबर्स के मेंबर हैं।
आपने पहले प्रोग्राम के शुरू में ही कह दिया कि अकवाम मुत्तहदा भी बेचारा बेबस इदारा है, यानी कि आप इमेजिन कर लीजिएगा कि जहां जिस चीज का फैसला करना होता है। अब यरूशलम में कोई रेफरेंडम तो हुआ नहीं, अमेरिका ने अपनी एम्बेसी को यरूशलम में मूव कर दिया, तो अब वो कहते हैं जी वही उसका सदर मुकाम है। एनीवेज हमारा टाइम इस चीज की इजाजत नहीं देता, मगर मैं सिर्फ एक बात आपकी इस तमाम गुफ्तगू से एक चीज कहना चाहती हूँ। यस, चाइना को डिफेम किया जा रहा है, पाकिस्तान को जागना यहां चाहिए। आप कोई कश्मीर की न्यूज निकाल लें, देखें पहले कौन से पेपर सामने आते हैं। पाकिस्तान को मेरे जहन में जो सलूशन है कि आर गवर्नमेंट्स आर पॉलिटिशियंस मस्ट बी सिंसियर एंड सीरियस। इवन मैं तो ये कहती हूं कि आईएसपीआर को भी सीरियस होना चाहिए, दे मस्ट एलोकेट मोर बजट टूवर्ड्स दिस, जिसमें वेबसाइट्स हों, इंटरनेट के जरिए आप अपना जो पैगाम है वो हमारी यंग जनरेशन तक लेके जा सके, ताकि उनके दिमागों में ये हो कि यस, चाइना पाकिस्तान को कॉन्कर करने के लिए नहीं है, इस खित्ते की मजबूती इसी में ही है। चाइना है, रशिया है, पाकिस्तान है, इंडिया है, अफगानिस्तान है, ईरान है, वी मस्ट सिट टुगेदर। और अगर वो खित्ता, ये सारे मुल्क मिल जाते हैं, तो वो खित्ता दुनिया का स्ट्रांगेस्ट तरीन खित्ता बन सकता है। सर, आपका बेइंतहा शुक्रिया। सामीन, आप लोगों का फीडबैक लाजमी चाहिए होगा। मैं तो आज बिल्कुल नालायक शागिर्द था, मैं सीखना चाहती हूँ जनाब समीउल्लाह मलिक साहब से।